यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित। बजेट तुलनात्मक रूपमा सन्तुलित र नतिजामूलक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अविरल वर्षापछि आएको पहिरोमा परि कास्कीमा दुईजनाको मृत्यु। लमजुङमा पहिरोले तीन घर पुरिदा, चारजना बेपत्ता। र केन्यामा नयाँ सरकारको प्रस्तावका विरूद्धमा प्रदर्शन गर्ने पाँचजना प्रदर्शनकारीको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक 2081 पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो। यस्तै बैठकले विनियोजन विधेयक 2081 अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राख्नु भएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। त्यस्तै बैठकले आर्थिक विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 तथा भन्सार महसूल सम्बन्धी विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको छ। यस्तै हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि आगामी आर्थिक वर्ष 2081-82 विनियोजन अन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकास मार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संविधान बमोजिम तीव्र आर्थिक वृद्धि र सन्तुलित तथा दिगो विकासका लागि दूरगामी सोच सहितको विकास योजनाको तर्जुमा र कार्यान्वयनमा सहजीकरण एवं अनुगमन तथा मूल्यांकन गरी अनुसन्धान र विश्लेषणका आधारमा आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले शासकीय व्यवस्थालाई जनमुखी, जवाफदेही, जनउत्तरदायी र नतिजामुखी बनाउन सरकारले काम गर्दै आएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको भूमिका थप सुदृढ बनाउन मातहतका निकायहरूको बजेट तर्जुमा गरिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्य सम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञ लगायत दैनिक कार्य सञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो। यस्तै विनियोजन विधेयक 2081 अन्तर्गत परराष्ट्र मन्त्रालयका विविध शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको सर्वोपरि हित हुने गरी विदेश स्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले राहदानी सेवालाई थप छिटो छरितो र सेवाग्राही मैत्री तुल्याइरहेको उल्लेख गर्दै राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहेको स्पष्ट पार्नुभयो। नेपाल र चीन बीच सहकार्य र साझेदारीलाई सहमतिका आधारमा थप विस्तार गर्ने सहमति भएको छ। हिजो काठमाण्डुमा बसेको नेपाल चीन परराष्ट्र मन्त्रालय स्तरीय कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा आपसी हितका क्षेत्रमा सहयोगलाई थप प्रवर्धन गर्दै पारस्परिक लाभ एवं आर्थिक अवसर प्राप्तिका लागि अग्रसर रहने प्रतिबद्धता सहितको सहमति भएको हो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चीनिया प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेश मन्त्री सुन वेई जोङले गर्नुभएको थियो। बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारी पत्रको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा भएको थियो। विगतमा भएका निर्णयको मूल्यांकन गर्दै बाँकी रहेका विषयको कार्यान्वयनमा जोड़ दिने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। चीनका उपविदेश मन्त्री वेई जोङले आज राष्ट्रपति रामचन्द्र पौडेल तथा उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। सोमबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको थियो। उपविदेश मन्त्री वेई जोङ चीनिया प्रतिनिधिमण्डलका साथमा सोमबार नेपाल आउनुभएको हो। उहाँ आज नै स्वदेश फर्किनुहुने जनाइएको छ। लमजुङको बुगुम गाउँमा गैराती पहिरोले तीन घर पुरिदा चारजना बेपत्ता भएका छन् भने पहिरोमा परि एकजना घाइते भएका छन्। लगातारको वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय चित्रघले रुद्रमान गुरूङ र पञ्चकुमारी गुरूङको घर पुरिएको हो। पहिरोमा परि रुद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र उनकी पाँच वर्षीय छोरी नम्रता तथा सात वर्षीय इच्छा गुरूङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो। अहिले प्रहरी टोली घटनास्थलमा उद्धारका लागि जाँदैछ। त्यस्तै अविरल वर्षापछि आएको पहिरोमा परि कास्कीमा दुईजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। कास्कीको मादी गाउँपालिका पाँच चितेपानी घुम्तीमा गएर राति पहिरोमा पुरिएर तेह्र वर्षीय आयुष्मा राणा भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिनुभयो। उक्त घटनामा सत्तरी वर्षीय लालमाया बन्जाराको उद्धार गरिएको छ। यसै गरी गएराती नै पोखरा महानगरपालिका सत्ताइस आरु पाटामा एकतीस वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ। पोखरामा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई स्टार चौध पन्ध्र स्टार सात र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजना बन्द गरेपछि बागमती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट उपत्यकामा पानी ल्याउन थालिएको छ। मेलम्ची खानेपानी आयोजनालाई मनसूनजन्य विपत्तिबाट जोगाउन सोमबारदेखि आयोजना बन्द भएको हो। धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने गरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। केन्यामा नयाँ सरकारको प्रस्तावका विरूद्धमा प्रदर्शन गर्ने पाँचजना प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको छ भने संसदमा आगजनी समेत भएको छ। नयाँ करको प्रस्तावका विरूद्धमा प्रदर्शन गर्ने क्रममा संसदको एक भागमा आगलागी भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। केन्याको राजधानी नैरोबीमा रहेको संसद भवनमा प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड़ी आगो लगाएको समाचारमा जनाइएको छ। केन्याका राष्ट्रपति विलियम रूटोले हिजो साँझ एक सम्बोधन गर्दै देशको सुरक्षा र स्थिरतालाई कमजोर पार्ने कुनै पनि प्रयासलाई विफल पार्ने उपायहरूको प्रयास गर्ने बताउनु भएको थियो। उहाँले आन्दोलनलाई नियन्त्रण मा लिन सेना परिचालन समेत गर्नुभएको जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्णदेखि आंशिक बदली रही सोही प्रदेशका केही स्थान सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित बजेट तुलनात्मक रूपमा सन्तुलित र नतिजामूलक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई. अविरल वर्षापछि आएको पहिरोमा परि कास्कीमा दुईजनाको मृत्यु. लमजुङमा पहिरोले तीन घर पुरिदा चारजना बेपत्ता. र केन्यामा नयाँ करको प्रस्तावका विरूद्धमा प्रदर्शन गर्ने पाँचजना प्रदर्शनकारीको मृत्यु. रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो. अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.